उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रममा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा गत 4 सातादेखि हामीले प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको उपन्यास मुगलानको वाचन सुन्दै आएका छौं। विक्रमसम्म 2031 सालमा पहिलोपल्ट प्रकाशित मुगलानको अहिले बजारमा निस्केको संस्करण छैठौं हो। यो उपन्यासको पहिलो संस्करणका लागि भूमिका लेख्दा पारिजातले यसलाई 1 दशकभित्र सासै नबिसाइकन पढ्न सकेको दोस्रो उपन्यास भन्नुभएको छ। धेरै पाठक तथा श्रोताहरूको अनुरोधमा हामीले मुगलानलाई श्रुति सम्वेगमा लिएर आएका छौ। श्रुति सम्वेगको गत श्रृंखलामा कार्की र सुतार श्रम शिविरबाट भागे, अनेकौं संघर्ष गरेर जंगलै जंगल रात दिन हिँड्दा बिरामी भएर कार्कीको प्राण गयो। मुस्किलले ज्यान बचाएर सुतार एउटा गोठमा आइपुग्यो। अब के होला त? गोविन्दराज भट्टराईको उपन्यास मुगलानको 5 श्रृंखलाको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
उसले मनमा नै गोजीभरि धन बोकेर घरका सम्पूर्ण आकांक्षाहरू पूरा गर्न अघि बढेको आफूलाई सम्झिन लाग्यो। अनि त्यो दिनलाई आजको दुर्दशासँग दाँजेर विगलित शब्दमा बोल्यो। त्यसो त हुने हो, खुटपत्तो हराएको छोरो यतिका वर्षपछि रित्तो गोजी लिएर के गरेर फिर्ने? कमाउन गएको भन्छन्। गाउँघरका छिमेकी र दौतरीले के भन्ने हुन्? शरीर आज यस्तो भएर गयो। आमा सधैँकी रोगी थिइन्। स्वास्नीले कत्रो आशाले पर्खिरहेकी होली जोरी पारीको आँसो। उनीहरूले सोध्नेछन् अनि सँगैको मानिस ठुले कहाँ गयो भन्नु। यसो मनमा कुरा खेल्छन्। आखिर जाने ठाउँ त घरै त हो नि। ऊ बोल्न रोकिएर चुप लाग्यो। त्यति दुःख मान्नु पर्दैन। अब 1-2 वर्ष हाम्रैमा बसी कमाइ खेती गरौँ। गर्दा गर्दा सबैले चिन्नेछन्। सम्पत्ति कमाएर जीव धन दुवै सुपारेर फिर्नु तपाईँ हाम्रो दुवैको भलो होइन त? न्यानो आश्वासन पाएर सुतारको भित्री आशा बोल्यो। त्यसरी बस्दै जाँदा पछि यहाँबाट निस्कन पनि सजिलो हुन्छ भने किन तातै खाएर जली मरौँ? बसौँ, ठिकै छ। तपाईँको पनि सामान केही रहेनछ। 2-4 पैसा धन कमाएर ल्याएको भए ब्याजमा लगाउनुपर्छ, बढ्दै गर्छ। अब 1-2 महिनालाई बरु घर नगई गोठेमा बसौँ। गाउँतिर पनि कसैले थाहा पाउने छैनन्। अनि बिस्तारी चिन्जारी बढाउँदै गएपछि केही पनि डराउँदैन। सुतारलाई भित्रदेखि एक ढुक्क पलाएर आयो। उसले स्पष्ट गरी आफूलाई गोठाला समक्ष सुम्पियो। लौ त, मेरो श्री सम्पत्ति यति हो। पाले पुण्डे मारे पाप भन्थे, त्यस्तै म बस्ने भएँ। जे गर्नुपर्छ जसो गर्नुपर्छ त्यो तपाईँकै भरमा सुम्पिएको छु। उसको झोलाबाट 300 रुपियाँ निस्कन्छ, आजसम्मको त्यो रगत पसिना। सुतारले आफूलाई बलियो सम्झन थाल्यो। ऊ दरियो, त्यो दिनभरि गोठैमा बसेर बितायो। त्यहाँ केही काम थिएन, त्योभन्दा बढी ऊ केही गर्न असमर्थ थियो। हल्का ज्वरो जिउमा खनिएथ्यो, घाउबाट रगत र पिप तप्किन्थ्यो। हुस्से लाग्यो अनि सिमसिमे पानी परेर बाहिर निस्कन नसकिने भयो। दिउँसो एउटा केटो सुतारसँग आयो र त्यससँग छोटो चिनारी आँसियो। गोठालालाई सबैले पाखे काइलो नामले पुकार्दा रहेछन्। उसले पत्ता लगायो। पाखे काइलो आलु खर्क झरेको थियो त्यो दिन। खर्क राख्यो, मल्यो, मकै छर्यो, आलु रोप्यो। गर्ने हुँदा आलु खर्क नाम रहेको रे। साँच्चै आलु खर्कका आलु पनि लोहरा जत्रै। एक बोटमा मकैका साला खाला 3 घोगा फल्नै पर्ने। दिनभरि त्यही आलु खर्कमा असौजे मकै गोडेर काइलो बेलुकी मात्र फिर्यो। ससुरालीको गोठ छेउ पुग्दै पाखेलाई प्रश्न आयो। भिनाजु, ए भिनाजु, आज तिम्रो गोठमा कहाँको रक्तामे भएको एउटा डिपाइटी सुतेको छ। बौला जस्तै लडिरहन्छ, बोल्दैन पनि। पाखेले उसलाई आँखा झिम्क्याएर सतर्क गराउँदै बोल्यो। धत, डिपाइटी होइन, उसलाई कान्छा दाई भन्नुपर्छ। अब हाम्रो गोठमा सगाउन पारी 9 गाउँदेखि बोलाएर आएका हुन्। त्यो डिपाइटी नै हो नभन्नु है। लुगा र शरीर हेर्दा त डिपाइटी जस्तो छ त भिनाजु, उसले अलिक सरको स्वरमा भन्यो। होइन, त्यसो नभन्नु, अब ऊ सधैँभरि हाम्रैमा बस्ने हो। त्यहाँबाट निस्केर पाखे सरासर आफ्नो गोठमा पुग्यो। टाटनामा बाँधिएको पाडाको वाइ वाइ र ससाना बाछाको अम्बाले उसैलाई बोलाएको भन्ने लाग्छ। त्यसपछि ऊ ढुङ्ग्रो लिएर पाडा बाछा लाउन थाल्यो। भोका दुधे सन्तानलाई आफ्नै आमासँग भेट गराइदिन लाग्यो। शरीर गलेको सुधार पल्टेकै थियो। पाडा बाछाको स्वरले उसलाई बिउजायो। उठेर आगो फुक्न लाग्दा डोगामा एक भुने चेपेको 16-17 वर्षे पाकपुक्क बलियो ठिटो भित्रियो। पाखे दुध दुएर पाङ्रा ढुङ्ग्रासँग आयो। गोठमा आइपुगेको छोराको परिचय सुतारलाई दिन्छ। यो मेरो जेठो छोरो, हलो थाम्ने भयो। यो उँधोका छोरीहरू छन्, बिहा गर्ने बेला भए। पाँचजना छोरा र चारवटी छोरी गरी 9 सन्तान छन्। के गर्ने, ईश्वरको प्रसाद भन्नु पर्यो। घरमा बुढा भएका आमा बाबु र जहान केटाकेटी छन्, यस्तै हो, राम्रो भन्नुपर्छ, पाएको हात थाप्नै पर्ने, छोरा भए धन भन्छन्। यिनलाई हुर्काएर जोडी बाँध्न पाए पुग्यो। त्यसपछि त पखेटा लाग्छन्, उडी जान्छन्, खोजी खान्छन्। हाम्रो बडाबाबु पनि निसन्तान भए अपुताली पर्यो। त्यसो हुनुभन्दा त आफूलाई सन्च नभन्दै उसको निधारमा सन्चका रेखाहरू दौडिन्छन्। ऊ आनन्द मानेर घोप्टे जुङ्गाले छोपेका पातला दाँत खोलिदिन्छ। पाखे आफ्नो छोरातिर फर्केर प्रश्न गर्छ, दाईलाई चिनिस् कि हङ्से? हङ्सेको मिसेको मुसमुसे ओठले भन्छ, चिनिन्न, उसलाई कान्छा दाजु भन्नुपर्छ। अबदेखि उता सधैँ उनलाई एकै जहान सम्झनुपर्छ। उसले छोरालाई भन्दै गयो, बाबैलाई पनि भनिदिनु, बाबुले गोठमा एकजना दाजु नौगाउँदेखि खोजी ल्याएर राखेका छन्। खाजा सामान अलि बढ्दा पठाउनु भन्नु आमालाई, म घिउका दुवै टिन भरिएपछि लिएर आउँछु। बारीमा के कस्तो छ? खेत जोत्नु र पानी परे रोपाई थाल्नु है, अब असार भइसक्यो, ढिलो हुनेछ। ऊ छोरालाई कामहरू भन्दै गयो। सुतार खोसेलाको पातमा बेरेको सुर्ती सर्र तानेर फुर्र धुवा उडाउँछ। चक्का चक्का परेर त्यो गोठको छानातिर फैलिन्छ। फेरि एक सरको तानेर ख्याक ख्याक खोक्छ। नौलो मानेर हङ्से उसको मुखतिर एकोरिएर टोलिन्छ। हङ्सेले कोही भातको धन्दा गर्यो। उसले भात पकाइन्जेलमा पाखेले मोही सिद्ध्यायो। मोही पार्ने 2 पारो थियो, नत्र ठेकी भाँडाले नै नपुग्दो दुध हुन्छ। ओलन धेरै लाँदो मोही घर लग्यो। उब्रिएको त बाछा पाडालाई। उनीहरू सम्झिन्छन्, नौनी घिउ खिर आउँछ, दही खाए चिसो लाग्छ, मोहीको अझ कसले घन्ती गर्ने? त्यस्तै दुधको कुरा गर्ने भए त्यो त केटाकेटीको निम्ति मात्र केही कामको हुन्छ। गर्दा गर्दै त्यस दिनको साँझ पर्यो, रात पर्यो, अनि ढिँडो रोटीले पेट भरेर तिनैजना सुते। बिहान झिसमिसी डरेपछि सुतार बिउजियो। एउटा डोको भिरेर त्यसबेला डाँडै डाँडा हङ्से ओह्रालो झर्यो। एकैछिनमा ऊ सुतारको आँखाबाट अदृश्य भयो। त्यसबेला दुध गोठमा राखेर पाखे काइलो बिहानको चहट घाँसमा गएथ्यो। काम धेरै माथि आइपुग्दा सर्ल्याङ सर्ल्याङ घाँसको भारी घिसार्दै काइलो फिर्यो। सुतारले भात पकाएर ठिक्क पारेको थियो। बसेर आनन्दसाथ दुवैले भात खाए। काइलालाई आफ्नो कामको हतारको बेला गोठको भित्री काम गरिदिने मानिसको नितान्त खाँचो थियो। त्यो दिन सुतारले बिर्सायो। काइलाले गाईवस्तु बन्धनमुक्त पारिदियो। ती खुसीले रमाएर मालिङ्गेनी घारीतिर कुदे। गाई बिदा भइसक्दा ऊ पनि कोदालो भिरेर आलु खर्क झर्यो। सुतारलाई अन्त्यमा भनेर गयो, शरीर निको नहुन्जेल बस्नु, गोठैमा पल्टिरहनु। सुतारले नभन्दै त्यस्तै गर्यो। दिनभरि त्यसै रह्यो। गोठको लागि धिरीमा पानी भर्नु, दुध ताउनु, गोठ रुङ्नु उसको काम थियो। त्यसै गरी दिनहरू क्रमशः बित्दै गए। 7 दिनपछि सुतारको हातले बाँचौँला भन्ने सोचेपछि केही काम गर्ने निश्चय गर्न थाल्यो। उसले आफ्नो सम्झेर चिनेका मानिसहरूमध्ये काइलो र हङ्से मात्र थिए। तिनीहरू बाहेक को छ, के छ, गाउँ घर खेती र अरू कुराहरू उसको निम्ति अपरिचित थिए। उसको गफ र घनिष्ठ भेटघाटले गर्दा त्यस वरिपरिका 2-3 गोठका गोठालाहरूसँग भने चिनारी भए थियो। सुर्ती पिउने नाताले काइलो नभएको समयमा पनि गोठालाहरू आउँथे, तर तिनीहरूमा ऊ डिपाइटे हो भन्ने भावना पटक्क थिएन। झरी पर्न थाल्यो। त्यो निरन्तर झरीको याममा दाउ छोपेर घरमा रोपाई गर्नुपर्ने, त्यो नभन्दै धमाधम चलेछ। धेरै दिन गोठ र घरको वारपार रोकिएपछि एक दिन डोको बोकेर उही हङ्से आइपुग्यो। बाबैका मुखको तेरा कान्छा दाईलाई एक दुई दिन घरका काम सघाउन लिएर आइज, हामी पनि चिनाजानी गरौँ भन्ने समाचार हङ्सेले ल्याएपछि काइलाले क्षणभर घोरिएर सोच्यो, नचिनेको गाउँ, नचिनेको ठाउँ, मानिस सब नौला छन्, कसैले डिपाइटी भन्ने चिनेर दोष लगायो भने काम बिग्रनेछ। तसर्थ उसले बाबैको सोचाइलाई अभिव्यक्तपूर्ण ठाई त्यसो गर्न चाहेन। घरमा कामको मारामार भएकाले आफूले 2-4 दिन घर जानु आवश्यक ठान्यो, अनि उसले 10 दिनको लागि गोठ सुतारलाई जिम्मा लगायो। सुतारको हार्दिक स्वीकृति लिएर हङ्से र उसको बाबु घिउका टिनसँग झरे। सुतारको आफ्नो संसार कसरी कसरी त्यहीँ फैलिरह्यो। छिमेकी गोठवाला र ऊ मात्र रहेको सुतारमा सम्पूर्ण गोठको भार सुम्पियो। ऊ गोठलाई पूर्ववत चलाउँछ। प्रत्येक दुई दिनमा घरबाट चामल लिएर हंसे आइपुग्छ। चामल पानी ल्याउँछ, मोही लिएर घर फिर्छ। गोठको रूप प्रतिदिन बदलिँदो थियो। गाईवस्तु बलिया हुँदै थिए। भोटे कुकुरले सुतारलाई क्षणभर नछोड्ने प्यारो भयो। अरू गोठालाको दिन लाप्पा कुस्ती डन्डी बिहो र तासमा जान्थ्यो। सुतारले भने असारका लामा दिनहरूलाई पनि अझ साँगुरिएको पाउँथ्यो। उसका कामहरू दिनभरि धावा गर्दा पनि अपुरी रहन्थे। त्यहाँको प्रतिदिनको बढ्दो प्रगति समाचार हंसेद्वारा घरसम्म पुग्थ्यो। घरमा हत्तपत्त रोपाइ नसकिएको र त्यसमाथि बुढी भएकी आमा बिरामी परेकीले पाखे छिट्टै गोठमा फिर्न सकेन। पुरै महिना दिनपछि मात्र ऊ गोठमा पुग्यो। उसले थाहा पायो गोठ अर्कै भएछ। एक महिना पहिले हेर्दै डरलाग्दो सुतार अब त खिसिका हाँस्दा मोती लहर दाँत र पुक्के गाला रहर लाग्दा देखिन्थे। छिमेकी गोठको मुखबाट समेत सुतारको निष्कलङ्क चरित्र र मेहनती स्वभावको प्रशंसा सुनेर पाखे मनमा नै रमायो। पाखे काहीँलो चार पाँच दिन मात्र पाहुना भएर गोठमा अडियो। त्यसपछि तुरुन्तै दुई टिन घिउ बोकेर घर फिर्यो। बितेका क्षणलाई बिर्सेर सुतारले आफ्नो कामलाई पूर्ववत घिसार्दै लग्यो। गोठ साँच्चै उसदेखि रत्तिएको थियो। यसरी गोठमा बस्न पाउँदा केही महिना अघिको दुःख सम्झेर ल्याउँदा एकपल्ट चुडिएको जिन्दगी फेरि गाँसिए जस्तो लाग्थ्यो उसलाई। आफ्ना बितेका घरगोठका दिनलाई आजले बिर्सायो। त्यसैमा जीवन पाएर उमग्न भयो। पन्ध्र दिन महिना दिनको पालमा पाखे एकपल्ट गोठ छिर्थ्यो। त्यसपल्ट घरखेती हालैसकेथ्यो। सधैँ जस्तो खेत गोडिसकेर भदौ टुप्पामा ऊ घिउका टिन बोकेर फिन्चेलिङ बजार हानियो। दसैँको लागि लत्ता कपडा नुन तेल र आना सुकी खर्च समेत बचाइ ल्याउँथ्यो। सधैँ यस्तै वर्षौँ वर्षदेखि यस्तै। यसपल्ट पनि उसले त्यस्तै सामानहरू लिएर फिर्यो। दसैँको लुगा सिउन धमाधम थियो। त्यसै बेला पालो गरेर सुतारले पनि घर दोर्खा जान पायो। दोर्खा वरिपरिका गाउँघरले पाखेको गोठमा एउटा नयाँ मानिस सुनेका थिए। जब ऊ त्यसरी लुगा छेकाउन झर्यो सबैले देख्न पाए पनि ऊ निश्चय नौलो थियो त्यो गाउँको लागि। फलानाले त एउटा डिपाइटे पार्या छ अरे, कहाँ हुनु, नौगाउँदेखि ल्याएको अरे, त्यस्तो छ र गम्मा परे हँसिरो मजा मान्छे छ। त्यसैका बलले त पाखेले खेती उकास्यो। होइन, छलछाम गरे मात्रै, मान्छे त डिपाइटे नै हो, पहाडतिर बस्ने, भागेर माथि हापाहरूदेखि भागेर आएको अरे। अड्डाले थाहा पायो भने पाखेको जेसुकै होस् न, हामीहरूलाई के भयो र कसैले सोधे हामी जान्दैनौँ भनिदिनु सकिन्छ। ती दिनमा गाउँघरको प्रत्येक पिँढीमा यस्तै कुराहरू जन्मन्थे, मर्थे। मान्छेलाई जस्तो मन पर्यो त्यस्तै हुन्थे ती कुराहरू। साँच्चै बतासे कुरा, बतासे फुल जस्तै कुरा। सुतार कान्छाको लागि बर्खाभरि काम सघाउने मानिस भनेर जिनका दौरा सुराल र ज्वारी चिटिकै पारेर छेकियो। बाबुआमा छाडेर आएको भनेर बाबाआमैले उसलाई असाध्यै माया गरे। घरमा पुग्नासाथ नौलो नरही सुतार आफ्नो भई चिनियो। एकछिन समय पर्नासाथ बाबाले आगाको डिलमा बसेर सुतार छेउ फुसफुस आए। नानी कान्छा, तिम्रो पैसा ब्याजमा लागेको छ हाम्रो काइनाले, यस्तै बेला हो, गर्नुपर्छ, पछि यी हामी बुढाबुढी जस्तै बसी खाने दिन आउँछन्। आँखाको पानी मर्छ, कान सुनिँदैन, शरीर निर्दो भएर जान्छ, जे खाए पनि बिसन्चो हुन्छ। हामीले पनि उहिले बल बैंस छँदै गरेकाले आज यी छोरा नातिलाई भएको छ। छोराले ठिकै हो, परदेश लाग्नै पर्छ। चौरी परेर झुम्रा जस्तो छाला झुन्डिएका हातले अघेनो खोस्रिँदै अर्को छेउमा बस्ने आमै आफ्नो घाँटी तेर्स्याएर सुतारसँगको बात कान थाप्छिन्। सुतारले बाबाले आफ्नो इतिहास बतायो। के गर्ने बा, यस्तै पर्यो। घरबाट हिँडियो। दोर्जेलिङ आएपछि बुद्धिले भ्याएन अनि उसले सबै कुरा त्यहाँ बिसायो। सुतारको इतिहासले आमैको मन अमिलिएर आयो। मलिन स्वरमा दाँत सकिएको थोते गिजाहरूभित्र भाँसिएको ओठसँग जोडाउँदै भनिन्, कठै बरा, हाम्रो कान्छो पनि नानीसँगैको रहेछ। कहाँ छ के छ, खुटपत्तो छैन, मुगलान हेलिएको तीन साल पुग्यो, हाम्रो जस्तै औडा होला यिनका आमा बाबुलाई पनि। सुतारले आफ्ना कान्छा छोराको सम्झना गराइदिएकाले आमैका शुष्क गह चिसिएर आए। मातृप्रेम हृदयभरि उम्लेर सलबल आयो जो शब्दमा व्यक्त गर्नु उनलाई सम्भव थिएन। आमाको माया त फूल झैँ कमलो छ र कोमल छ, नहुने जस्तै पग्ली जाने। आमैका बात्सल्य र प्रेमका आँसु रसाएर गालामा चाउरी परेका झोलुङ्गे खाडलमा भरिए। उनको सुख सुकाएर बाबैले झपारे, अब यो बुढी पनि किन बित्थामा चित्त दुखाउँछेस्, तेरा जस्तो छोरा यो संसारमा अरू कसैका छैनन् र छोरा मान्छेले घर र पर एकै ठान्नुपर्छ। आयुका छोरालाई वायुले छोड्दैन, अन्डर खान्छ, दुःख पाउँछ, देश विदेश घुम्छ, आफै फिर्छ, तैँले सुर्ताएर हुन्छ। बाबैको खस्रो बोलीमा मिसिएको सान्त्वनाले आमाको सुकसुकाइ रोकियो। दसैँका लुगा सिउनु थियो। घरमा मानिसको भिड कहिले नसुक्ने, रमिता हेर्दै गफ गर्ने, भेटघाट गर्ने र कति सुतारलाई हेर्नेहरू आइरहन्थे। ऊ पनि त्यहाँ धेरै अडिएन, न त्यसो गर्ने फुर्सद नै थियो। त्यसपल्ट साता दस दिन बित्यो। त्यो घर र वरिपरिका गाउँमा डोली परिचित भएपछि ऊ आफ्नै गोठ बितेको सम्झी उकालियो। गोठमा पनि असोजका दिन आए। जाडो बढ्दो अवस्थामा थियो, प्रत्येक रात तुसारो पोखिन्थ्यो। दिनदिनै पानी पराई कम भएर घाँस सुक्दै आयो। सात दिनमा सिकारी आउने, सिकार मार्ने, गोठमा बस्ने मात्र रमाइलो बाँकी थियो। सम्झनै नसकिने गतिमा दिनहरू बितेर गए। दसैँ आयो। दसैँमा बाबै आमैको कान्छो छोरा भएर सुतारे टिका लायो। ऊ तुरुन्तै फिर्यो। तिहारमा भने उसलाई निम्ता भएन, ऊ गोठैमा बस्यो। रोटी र फुलमाला उहीँ पुगे। त्यसबेलाको उग्र जाडो पातालमा खप्न सकिने थिएन, त्यसैले गोठ आलुखर्कमा सारियो। वस्तु आलुखर्कको नयाँ घाँसमा असाध्यै रमाएका थिए। कार्तिक निगल्दा दिन थिए। गाउँतिर धान काट्नु मान्छेको घर घरमा धावा थियो। त्यस धावाले गर्दा गोठमा सुतार मात्रै रहन्थ्यो, अरूलाई घरैतिर काम गर्न बिदा दिएर। फुर्सद नहुने छिमेकीको गोठलाई समेत उसैले काँध हाली धान काट्न बिदा दिन्थ्यो। वरिपरिका गोठाले साथीभाइ त्यसरी रिजिएर उसकै भएका थिए। अलिअलि गर्दै जाडो ओह्राली लाग्दै गयो। आलुखर्कमा पनि जाडो बाठियो, घाँस निक्रिँदै आयो अनि गोठहरू झन्झन तल बेसीमै झार्ने बेला भयो। सबैले धमाधम त्यसै गर्न थाले। वस्तुहरू जाडाले कक्रक्किन थाले। सुतारले घरबाट आउलान् भन्ने सोची केही दिन त पर्ख्यो बाटो हेरेर, तर घरबाट कोही नआएकाले वस्तुभाउ धपाएर एक्लै उँधो झर्यो। धान काटेका खुल्ला खेत, मकै झिकेका नाङ्गा गराहरू, गाउँतिर जताततै घाँसै घाँस थियो। सरासर लगेर उसले खेतको टारमा गोठ उभ्याएर केही माथि घरसम्म गयो। उसले एक्लै त्यसो गरेको खबर सुन्दा आमी बाबाले उसलाई काखैमा राख्न खोजे। आफ्ना छोराले पनि नहराएसम्म नगर्ने काम अर्काका छोराले जानेर गर्नु कम हर्षको कुरा थिएन। त्योदेखि गाउँघर समेत अचम्मियो। घरमा पुगेर मात्र सुतारले किन कोही गोठ आएन थाहा पायो। छिमेकी सालबोटेसँग परेको पुरानो मुद्दा उल्टिएर पाखेका आइलाले धान काट्नुको धावा बिर्सी साम्ची बजारसम्म जानु परेको रहेछ। हङ्चे कति दिनदेखि बिरामी परेर लडेको रहेछ, त्यसैले गोठ जाने कोही नभएको रहेछ। धन्य सुतार कान्छा, बाबु आमाले सम्झे गोठ। अब पनि आलुखर्कमा भए फलाना झगडियाका बाच्चापाडा तुसराले मरे दुनियाँले चर्चा गर्ने थियो, उसले बचायो। उनीहरू गदगद भएर उसलाई हृदयले माया गरे। त्यसको 15 दिनपछि मात्र मुद्दाको फर्च्युट लिएर पाके काइलो घर फिर्यो। मुद्दामा आफ्नो जित भए पनि सालबोटे सँगसँगै जोडिएको बारीको सिमाना, छिमेकी, सधियार सधैँ मनमा ढ्याङ्ग्रो बज्ने उसको निश्चय थियो। मौका परे सालबोटेले के गर्दैन र, तैपनि हारेर सिर्नी रहनुभन्दा त राम्रै भयो जित्नु। सुतारले गरेको काम देख्दा पाके काइलो हर्षले फुलेर आयो। ऊ सुतारको इमान्दारितामा कृतज्ञ भयो। आफ्नो सङ्कटको घडीमा यति साथ दिने, सपार्न खोज्ने मान्छे कहाँ पो पाइन्छ र। बिस्तारी दिन बित्दै गए। पाखेले घर वरिपरि गोठ हुँदै अन्य व्यवहार निकै सपार्दै ल्यायो। चिसो हिउँद, ठकठक कमाउने जाडो, छरछरी खुट्टाको रगत छिर्क्याउने तुसारो र मुर्छा पार्ने सिरिटो पातलिँदै गयो। बारीमा मकै छर्ने दिनहरू आए। गोठ उँभो उँभो सार्दै लाने समय भयो। हिउँदभरि त्यहाँका मानिसहरू सुन्तला ओसार्थे। फुकको महिना हुन्छ, खोला नाला बाढी पहिरो केही रोक्दैन। कति सुन्तला बोक्नेहरू साम्ची बजार र चम्मर्चीसम्म 3-4 पल्ट खेप गर्थे भने कोही त अझ पर बानरहाटसम्म पुगी मोटरगाडी, रिक्सा, रेल र ठुल्ठुला घर र आश्चर्यका झिलिमिली हेरी फिर्थे। जब बर्खा लाग्दै जान्थ्यो त्यस्तरी खुलस्त भएर बजार आउनु जानु रोकिँदै जान्थ्यो। पानी परेर दोर्खा र देनचुखाको बीच तुर्सा खोलो बढेपछि वारिपारीको वार व्यापार टुक्रिन्थ्यो अनि दिनमा दोर्खादेखि साम्ची ओहोर दोहोर गरिने बाटामा चमर्ची खोलो उर्लिन्थ्यो। 28 ठाउँ तर्नुपर्ने चमर्ची खोलो जब उर्लन्थ्यो त्यसलाई पार गरी साम्ची बजार पुगी आउनु मानिसको आँट बाहिरको कुरा हुन्थ्यो। चमर्ची खोला बगरको चेप सम्झिँदा मुटु थर्केर आउँथ्यो। त्यसबीच जति बर्खा लाग्दै जान्थ्यो सिस्नु र अल्लो त सम्झिन सक्नु घारी भएर मौरिन्थ्यो। त्यसैले त्यहाँका मानिसलाई बर्खा लाग्नु पूर्वै 1 वर्षको निम्ति चाहिने सौदाको लागि हिउँदमै जोहो गर्नुपर्ने हुन्थ्यो।
कार्यक्रम श्रुति सम्वेकमा हामी अहिले सुनिरहेका छौं उपन्यास मुगलान। प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले लेख्नु भएको यो उपन्यासको बाँकी अंशको वाचन केही बेरमा हुने नै छ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम हेटौँडा एफएम चितवनको रेडियो चितवन र रेडियो अर्पणमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत दमौलीको रेडियो भानुभक्त रूकुमको रेडियो सुस्नी गुल्मीको रेडियो सुंगा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दानको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज कैलाली टीकापुर र गुलरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी दैलेखको ध्रुवतारा एफएम जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज मुगलान उपन्यास सुनिरहेका छौं। अब सुनौ यसैको बाँकी अंश।
गोठका चोकहरू अलिअलि गर्दै पुरानै आलु खर्क बालिङ्गेनी घारी कट्टुस घारी बेतका लहराको जाल छिरी नसक्नु पातल र जुकाहरूको विशाल साम्राज्यतिर बढाउँथे सबै गोठपालाहरू। वर्षाको दिन सुरु हुन थालेको संकेत नजिकका नालुङ्गा खोलो र तुर्सा नदीको दिनदिन उड्न लागेका भेरले दिन थालेका थिए। धेरै दिन पहिले पाकेको खुट्टामा काँडो भिजेको थियो। त्यो पाकेर सुन्निएर रगत पिप भएर ऊ धेरै दिनदेखि ओछ्यानमै थलिएर रह्यो। ऊ जोत्न खन्न या काम गर्न असमर्थ भएकाले उसले व्यर्थै घर बसेर दिन काट्नुभन्दा गएर गोठ रुङ्ने विचार गर्यो। त्यसबेला गोठहरू खर्कतिर सरिसकेका थिए। ऊ माइला छोरालाई लिएर गोठ पुग्यो अनि सुतारलाई पालो दिएर घरको खेती उकास्न पठायो। आज्ञाकारी सुतार घर गयो। कामको धमाधम थियो। दिनभरि मकै गोड्नु घाँस काट्नु बिहान बेलुका घरको हेरचाह उसकै भरमा भयो। असार लागेपछि हिलो खेतमा दिनभर मचिएर काम गर्नु बेलुका गोठ पुग्नु र भोलिपल्ट बिहानै मोहीको भारीसँग घर फिर्नु उसको निम्ति काम जस्तो लाग्दैन थियो। एक प्रकार त्यति गर्नुलाई खेलाँची मान्थ्यो। हट्टाकट्टा बलियो र तिग्रे भएको थियो। उसको फुर्तिलोपन मिलनसार स्वभाव र हँसिलो मुहार देख्नेहरू मानिस यस्तै हुनुपर्छ भन्ने प्रशंसा गर्दथे। सुतारले गोठबाट पालो पाएर खेती गर्न जान पाउनु उसैलाई हितकर कुरा थियो। गाउँसँग भिज्ने मौका पायो उसले। दोर्खा दिनचोखा कादुरीदेखि पौठाक तापेखा लालेखासम्मका गाउँलाई र त्यहाँका मानिसलाई उसले चिन्ने मौका पायो। त्यहाँका मानिसहरू सबै एकै थिए। सबको रहनसहन वेशभूषा उस्तै। बुढिएको संस्कृति परम्पराको नमुना हेर्न नेपालीको निम्ति त्यहाँ पुग्न आवश्यक थियो। उसले थाहा पायो रेल मोटर देख्ने मानिस ज्यादै कम थिए। त्यहाँ स्कुलमा गएर दुई तीन क्लाससम्म पढ्ने मानिस त्यो डिभिजनमै थिएन। सायद शिक्षाको क्षेत्रमा केवल गाउँले पुरेत ज्योतिषी र पण्डितको साम्राज्य थियो जसले गाउँमा स्कुल र अङ्ग्रेजी शिक्षा विरोधी अभियान चलाएर समाजलाई शिक्षाको उज्यालोबाट पछि पछि धकेल्न आजसम्म सफल भएका थिए। नारी र पुरुष बीचको भेद आकाश पातालको हुने लोग्ने मानिससँग बोल्ने आइमाईले शरमले मुख छोप्नुपर्ने। सुतार गाउँमा पसेको बेला हरेक घरमा एकपटुको खल्लो चिया र निउरेर गरेको ढोक पाउनै पर्ने। घरमा एउटा नौलो मानिस आउँदा ढोकभेटको क्रममा आधा घण्टासम्म घुर्चा घुर्ची हुन्थ्यो। नारीहरू यन्त्र र बेचारा पुरुष तिनका चालक मात्र थिए। त्यहाँ सन्तान तिनका यात्री। अँधारै अँधारा हिँड्नु हिँडाइनु बलियो परम्परा। जे होस् नारीहरू जङ्गली फूल वनमै फुल्ने ओइलने झर्ने तिनको बास वनमै उड्ने पुरुषहरू त्यस्तै वनका रुखहरू जस्तै सदैव बैन्ने। निर्धनताले भरिएको निरक्षर र सिधा सादा जीवन साक्षर हुने सारा गाउँ चिठी पत्र र तमसुक गर्नुपर्ने ऊ त बैदार भइहाल्ने। त्यहाँ गाउँ प्रमुख मण्डल चाहिँ अक्षर मात्र नभई अङ्क समेत चिन्ने हुनु पर्थ्यो। तिनका छोराछोरीले बाबुआमा जस्तै परम्परा र जातीयतालाई अलिकति पनि कुल्चनु नहुने अझसम्म आनोमानो घिउ खाएका बुढाको शासन थियो। मानिसहरूको शिक्षासँग विरोध युगानुयुग देखेको थियो। छोरो स्कूल पढाऊ, टुपी काटिन्छ अथवा गुरुबाबु भोटे छ, कामी छ, लिम्बू छ, तामाङ छ इत्यादि चल्छ। छोरी स्कूल पढाऊ, पोइला जानेछन्, बोक्सी हुनेछन् र धर्म नष्ट हुनेछ। पढ्नुपर्ने केवल छेत्री बाहुनका छोराले, र त्यो पनि स्कूलमा हुन्न किनकि त्यहाँ अङ्ग्रेजी हुन्छ। त्यसैले केवल गाउँले पण्डितजीसँग जहाँ वेद चण्डी या रुद्री बस त्यति नै पर्याप्त छ जीवनक्रम चलाउन। अङ्ग्रेजी अक्षर चिन्नु, भोटे अक्षर पढ्नु अपराध हुनेछ। कि खेती गर्नु कि वस्तु पाल्नु जीवनको सीमा त्यतिमै निर्धारित छ। जागिरे खान परे हुलाकी बस, त्यसबाहेक सधैँको जीवन उस्तै एकनासले बगिरहने पुस्तौँ पुस्तादेखि। वर्षमा एकपल्ट राजकर बुझाउनु, वर्षमा दुईपल्ट पूजा लगाउनु र तीन चारपल्टसम्म धामी झाँक्री नचाहेर चिन्ता राख्न पाए पुग्छ। जङ्गल र पहाडले गरेर त्यस परिधि बाहिर केही देखिन्न। सात महिनासम्म वारिपारी गर्न सकिन्न। चिठी पत्र ओसार्न परे, बाँसको ढुङ्ग्रामा हाली तुर्सा खोला वारिपारी फ्याँका फ्याँक गर्नुपर्ने, किनकि दोर्खा र देन्चुकाको बीचमा त्यो विशाल नदी बग्दथ्यो अनि त्यो पुलविहीन थियो। कतिपल्ट सुनिन्थ्यो खोलावारीबाट फ्याँकेका चिठी भरिएका बाँसका ढुङ्ग्राहरू पारी नपुगी पानीसँगै बगेर गए। घरमा खेतीको धमाधम थियो। गाउँका मानिससँग मिलेर परिलिपात गर्दै सुतारले सहजै रोपाई उकास्यो। पाकेको खुट्टामा भाँसिएका उनीहरूको काँडाले धेरै दिन थला पारी दुई महिनापछि घाउ निको भयो। उति दिनमा गोठमै थला परिरह्यो। त्यसबेलासम्ममा खेती पनि सकियो। पाके अब निको भएपछि अरू काम थिएन। सदाझै घिउ लिएर फिन्चेलिङ बजार जानु थियो। दसैँको मुखमा सधैँ त्यसो गर्नुपर्छ। खेत समेत गोडाइसकेर सुतार घरबाट गोठमा गयो अनि मात्र पाखेले पालो पायो। पाखे काइँडो घिउ लिएर अरूसँगै फिन्चेलिङ गयो। दसैँको लत्ता कपडा खर्च बाहेक यसपाला बेरैदेखि केही पैसा जोगाउनु थियो। पाखे काइँडो र उसका जहानको बीचमा बलियो सल्लाह भइसकेको थियो। यसपल्ट सके हम्सेको समेत नसके पनि ठुली छोरीको बिहे नगरी नहुने भएको थियो। आमै रोगी, बाबै बुढा, नातिनीका गोडा धुनु तिनको घिडगिडो। मर्नुपूर्व त्यति गर्नै पर्ने, धोको त्यसै रह्यो भने आफूलाई पनि नराम्रो हुने, ठुली उमेर पुगेकी छोरी तलमाथि पर्यो भने त्यतै बिजोग पर्ने। काइलो नभन्दै फिन्चेलिङबाट त्यसै गरी फिर्यो। पोहोरकै जस्तो दसैँ आए, तिहार आए, सबैले रमाइलो गरी माने। बिस्तारै हिउँदको आगमनसँगै गोठ तल झर्न थाले। सुन्तला पाकेर रनबन पहेँले देखिन थाल्यो। वारिपारी तल तल तुर्साको गढतिर र प्रत्येक मान्छेको घर वरिपरि सुन जस्ता सुन्तलाका बोटहरू टल्किन थाले। माथि हापारूतिर ठण्डी खपिन सक्नु भएर घोडा र खच्चर धपाउँदै ओह्रालिने डुक्पा भोटीहरूको लस्कर प्रत्येक दिन बढ्न थालेको छ। साम्ची बजार जाने, चमर्ची बजार जाने मानिसहरू यो हिउँदको फुकको महिनामा यति हिँड्थे तिनको तातीले बाटो पाइन सक्नु थाल्यो। बजारतिर झर्ने प्रत्येक मानिसको डोको सुन्तला भरिएको मात्र हुन्थ्यो। आफ्नै घरमा दुई चार बट सुन्तला नहुनेहरू आफ्नै बजार खेप्थे, नहुनेहरूलाई पनि खाँचो नहुने अरूका खेप्थे। मङ्सिर लागेपछि डोका नाम्ला तुन्तान गरेर सुन्तला खेप्न सबै ठिक हुन्थे। दस बाह्र वर्ष ठिटा ठिटीदेखि लिएर अस्सी वर्ष बुढाहरू समेत डोको बोकेर ओह्रालिन्थे। रमाइलो बेला, फुकको बेला केहीको रोकटोक नहुने, सबैको मन हुन्छ अनासुखी कमाउनु, बजार हेर्नु र सबभन्दा ठूलो त एकपल्ट घरबन्धनबाट उम्किएर हिँड्नु। त्यसको लागि केटा केटी, छोरी बुहारी, बुढाबुढी, तरुणी तन्नेरी जो जो भ्याउँछन् र सक्छन् हिउँदभर सुन्तला खेप्न कार्तिकै दिनदेखि मनलाई उडाएर साम्ची बजार पुर्याइराखेका हुन्छन्। गाउँदेखि लिएर साम्ची बजारसम्मको रुखको फेद, ओडार, बाटो, बगर जताततै मान्छे मान्छे हुन्थे। कोही ढोकामा, कोही ढाकरमा, कोही घोडा या खच्चरमा केवल मान्छे, सुन्तला र लस्कर मात्र हुन्थ्यो। कोही रुखको फेदमा फुस्स धुवाउँदै, कोही पानीको खोल्सा नजिक ढाकर बिसाउँदै, कोही बाटाका डिलमा भात पकाएर खाँदै, कोही चमर्ची खोलाको पानी तर्दा तर्दा ढाडिएर फुलेका खुट्टासँग नुनका ढाकरको बोझले थरथर कमाएर उकालिँदै हरेक देख्न पाइने। पाखे काइँलाले पनि यसपल्ट आफ्ना घरका सुन्तलाका बोटहरू अरूलाई दिएन। उसले निश्चय गर्यो पालो फेरो गर्दै आफ्नै जहानले त्यति गर्न पाए खर्च अलिक बस्न सक्ने। उसको विचार उपयुक्त त थियो नै, अझ गाउँ नै उल्टेको बेला उसका जहानको त्यो निश्चय कम खुसीप्रद थिएन। पाखेको घरबाट सुन्तला खेप्न जान सबै तम्सिए। त्यसै अनुसारमा सुतारलाई पनि दुई वर्षपछि दोर्खाको पिञ्जराबाट एकपल्टलाई उम्किने मौका प्राप्त हुन थाल्यो। सुन्तलालले गर्दा नै दोर्खाको साँगुरी भन्ज्याङ काट्ने मौका उसलाई प्राप्त हुने भयो। बलिष्ठ सुतारको लागि ठूलो ढाकर ठिक पारियो। 17-18 पाउन्ड सुन्तला अटाउने ढाकर सानो हुन्छ। त्यस बेला नभन्दै सुतारले पनि साम्ची जान पायो। हङ्से, ठुले, काइलो र सुतार थिए जसले सुन्तला खेप्न सक्थे, र तीमध्ये प्रत्येकले साम्ची बजार पुग्ने रहर एकपल्टभन्दा बढ्ता पुरा गरे। सुतारले नै तीनपल्ट पुग्न पायो। चमर्ची खोलाइ खोला झरेर खेत्रीको ओर्लँदा भित्ताको काखमा बसेको साम्ची बजारबाट अनन्तदेखि दक्षिणबाट आएर जोडिएको मैदानको फाँड जोडिन्थ्यो, अनि पहाडतिरको सन्धिस्थल पनि त्यही साम्ची थियो। फिन्चेलिङमा 4-5 वर्ष पहिले देखेका गुवा र सुपारीका आकाश छुने लङ्गुरी रुख उसले यहाँ पनि देख्न पायो। हरियो नाके डाँडाको काखमा लुकेको साम्ची बजार हिउँदको चिसो स्याटले मानिसलाई पुर्लुक्क पल्टाउन खोज्थ्यो। मान्छेका ओठहरू फुट्थे, रगत सुकेर आउँथ्यो, अझ राति त जाडो खपिन सक्नु बजारको कलिलो अनुहार थियो। ती दिनमा घरहरू भर्खर धमाधम बनिँदै थिए। साम्चीसम्मका ढाकरमा सुन्तला लिएर जानेहरू त्यहाँबाट निस्केर उँधोतिर फैलेका मैदानलाई हेरेर लामो सास फेर्थे। साम्ची बजारको डिलमा उभिएर हेरेको क्षणमा सुतारलाई त्यस्तै भयो। उसको कता कता पुरानो भएको स्मृतिपट उग्रेर आयो। सिलगढीदेखि पनि टाढा उतै उतै बादल पारीको देशमा स्थित आफ्नो घरको स्मृति उर्लेर आयो। घर फिर्ने भए बाटो त थाहा लाग्यो, तर उसलाई अब घर फिर्नुको मात्र मोह थिएन। बजार जानेहरू सागुरी भन्ज्याङमा पुगेर त्यहाँबाट दक्षिणतिर आँखा फ्याँक्थे। आँखाहरू कतै नठोक्की एकदम दूरस्थ क्षतिजको पारी कतै पुग्दथे। कता कता देखिने टिनका छानाहरू, लमतन्ने सुतेर गएका विशाल हरियाली फाँटहरू, तिनको बिबीचमा बगेर गएका नदीहरू टाटाटाटी धर्का देखिन्थे। त्यहाँबाट चमर्ची, डायना, जलगढका बगेर उँदै उँदै सेत्तै गएका सेता कर्याङकुरुङहरू नागबेरी परेर बग्थे। धेरै टाढाको धमिलो थुवालोसँगै मिलेर ती रेखाहरू अस्तित्वहीन हुने त्यो धरती र आकाशको सङ्गम स्थलमा खुला मैदानको स्वच्छ हावा सिरिरी बगेर आउँथ्यो। साँगुरी भन्ज्याङमा आइपुग्दा त्यो चिसिएको हुन्थ्यो। हावासँगै ती सुन्तला खेप्नेहरू दक्षिणको विशाल छाती देखेर आफूलाई नै बिर्सन्थे, आनन्दमा कता कता उडेर बिलाएको सम्झेर। वर्ष दिनसम्म हिलो, चिप्लो, झरी, बादल, तल्लो घर, माथ्लो घर, गोठ र खेती गरेर थाकेका मानिसहरू सुन्तला खेप्ने निवेश साम्चीसम्म आउन पाउँदा असीम आनन्द अनुभव गर्दथे। बन्धनका बाछापाडाहरू स्वतन्त्र हुन पाएर उफ्रेझै डोकाभरि सुन्तलाको बारीले किचेर लचक्कै परेका बुढा बुढी पनि साँगुरी भन्ज्याङ पुगेर एकपल्ट खुट्टा बटारी बटारी नाच्थे आफूलाई र आफ्ना समस्त पीरलाई पूर्णतया बिर्सेर। अझ बलिया बाङ्गा ठिटा र तरुनी तन्देरीहरू त पिठ्यौँ लस्किने भारी भएको चाल पनि पाउँदैनथे। सागरीमा पुगेर तलका विशाल फाँटमा रमाएर मन उडेको बेला शरीर पनि घोडासँगसँगै बड्किन्थे। कोही एक खुट्टा उचालेर कुर्र कुर्र कुर्लन्थे, पसिनाको धारो छुटेर अनुहार भिजेको तिनलाई थाहै नहुने। तरुणा ठिटाठिटीहरूको मन अझ उर्लेको हुन्थ्यो। सागरीमा पुगेर आफ्नो अघि दौडने ठिटीहरूलाई गीतैको भाकामा हर्षको सीमा पार गर्ने ठिटाहरू निष्कलङ्क मनले तान छोड्छन् यसरी, पर्ख बहिनी तिमीलाई देखेर आउँदैछु म सुन्तला बोकेर। त्यसपछि भारसँगै एक खुट्टो उचालेर कोही फिरिरी घुम्थ्यो, अर्कातिरबाट उर्लन्दो गीतकै भाकामा त्यस गीतको प्रत्युत्तर छिडिन्थ्यो। यसरी मनको कुरा कसरी कहनी साम्ची बजार हिँडेको मै पनि। त्यसै गरी अर्काले एक खुट्टो उचालेर एक खुट्टाको भरमा परेवाको भाले झैँ फुलेर फनफनी घुम्थ्यो। गीतको सुरमा नाच्दा नाङ्गा खुट्टाहरू भुइँमा भाक भाक बज्रिन्छन्। कराउँदै सुसेल्दै रमाएर उफ्रिँदै डोकामा सुन्तला ओसार्न झने मानिसको बाटामा जताततै अपार भिड हुने, उमङ्ग भरिएर दौडने प्रत्येकको मनमा जतिसक्यो छिट्टै साम्ची पुगी दिउँसै बजार डुर्ने प्रतियोगिता हुन्थ्यो। बलिया बाङ्गा तरुनी तन्नेरीहरू अघिअघि उधुमसँग दौडिन्थे, केही कमजोरी र बुढाखाडाहरू पनि स्यास्या गर्थे, पछि पछि निर्दो खुट्टा खोच्याउँथे। कति बैँसालु तरुणीहरू जब मौका पर्थ्यो बाटामा अघिअघि दौडिँदो तरुणलाई गीतकै भाकामा यसरी छिडान्थे, घर कहाँ हो, कहाँ जाने दाजु हो, किन मलाई नपर्खी जानु हो। गीत सुने ठिटाहरू ढाकरलाई तोक्मामा अड्याएर निधारका पसिना सोहोर्थे, त्यस्तै उत्तर दिन्थे। घर त मेरो बहिनी हो म्यानाटार, साम्ची बजार हिँडेको सरासर। त्यसले आफूलाई बिर्सेर खुट्टा उचालेपछि अर्को ठिटो बोल्थ्यो, आउन बहिनी सँगै जाउँ पर्खौँला, मरि गए कुन कहिले बिर्साउँला। यस्ता अनन्त भाकाहरू सागुरीदेखि साम्ची बजारसम्म निरन्तर रन्किन्थे। चमर्ची खोलाको सम्पूर्ण चेपले नै गीतको स्वर निकाल्थ्यो। सिबीचाङको नाके ओह्रालामा बजार छिट्टो पुग्न यसरी दौडिन्थे। कतिलाई खुट्टाभरि कट्टुसका काँडा भरिएका कुरा फेदी नपुगुन्जेल थाहै नहुने। फेदीमा पुगेर उँभोतिर हेर्दा घोडा र खच्चरका घाँटीको निरन्तर टिङ्रिङ टिङ्रिङलाई चिरेर एउटा गीत आउँथ्यो। गाउँघर चिनेको बहिनीले पछि बस्यौ नचिने अहिले। धेरै माथि कट्टुस घारीमा सर्लिङ सर्लिङ गर्दै मानिसको ताँती फेरितिर बगिरहेको हुन्थ्यो। त्यहीँबाट सुनिन्थ्यो दाजु तिम्रो मायाले पोलेर गाए गीत हृदय खोलेर। गाउँले माया प्रीति बसेका तरुणी तन्देरीहरू तीन चार घण्टा पहिले अथवा घाम छँदै बजार पुगेर बजार भर्ने तीव्र प्रतियोगिता चल्थ्यो। उहाँ पुगेर नरिवल मिश्री पोते प्वाला धागा टिका सिन्दुर किन्न सक्नु ठूलो आनन्दको कुरो हुनेछ। त्यति मात्र नभएर हिउँदमा सुन्तला खेपेर साम्ची बजार पुगेपछि कम्तीमा पनि एउटा चक्कु किनेर केटीले चोलाको गोजीमा र केटाले कालो जिनको अस्कोटमा भिरेकै हुनुपर्छ। लाइटर किन्न नसक्नु अझ गौरवको कुरा हुने गर्छ। त्यति नै मात्र होइन, बजार पुगिसकेपछि बिडीकै अपूर्व स्वाद उडाउनुपर्छ। गाउँले सुर्तीको त्यहाँ के गन्ती, पान्तारे लाइटर झ्यास्स पारेर बिडीमा झोस्न पाइयोस्। अब यो सुन्तला पनि धेरै महँगी हो। दाना हेरी हेरी एक पाउन्डको चारदेखि सात आठ रुपियाँसम्म पर्छ। एकपल्ट जसले गाउँदेखि तीन दिनको खाता सामल बोकेर तीन दिनको काम माया मारेर साम्ची बजार पुगी फिर्छ, उसले पाँच सात रुपियाँ नाफा कमाउन सक्थ्यो। त्यति मात्र कहाँ, पैतालाको फोका, डडालामा डोकाको छाप र शिरको नाम्लो भन्ज्याङ घर फिरेर दस दिनमा पनि उत्तिकै नयाँ देखिन्छ। तैपनि त्यसैमा जीवनका धेरै आनन्दमध्ये एक सीमित थियो। सुन्तला त्यसरी खेप्नेहरू गए बसे, कोही चमर्ची बजारैसम्म पुग्थे। त्यो दिन बजार गर्थे, भोलिपल्ट बिहानै घाम नजुल्की चमर्ची खोलाको चेपभित्र पसिसक्नुपर्ने। फिर्नेहरूको उस्तै लस्कर हुन्थ्यो। फिर्दा हरेकको डोको चिया रङ नुन मट्टी तेल अथवा त्यस्तै के केले भरिन्थ्यो। फेदीबाट सिबिचाङ उक्लेर साँगुरी भन्ज्याङसम्मको नाक ठाडो उकालामा खुट्टा लिग्लिग आउँथे। कति घरबाट भागेर बजार हेर्न आउनेहरू, कति सौदा गर्न पठाएको पैसा होसै नलाखी फुर्माची खर्च गर्नेहरू, कति पैसा हराउने र बाँकी साराहरू भोकले लकतरान हुनेहरू बेला भएर निराश मुखसँग उकालो लाग्थे। ट्याक्रक ट्याक्रक बाटाको ढुङ्गामा तोकमा बजार्दै साँगुरी भन्ज्याङमा बिसाएर साम्ची बजारप्रति विरक्ति पोख्थे। यसरी खरी छैन मादलको ताल मात्रै, साम्ची बजार पैसाको काल मात्रै। हिजोको गीतमा उनीहरू कुर्रिए गर्थे, गीतमा हिजोको जस्तो कुर्रिए गर्नुको साटो आज खुइए गर्दथे। कति कमजोर बुढाहरू त हर्याक हर्याक भएका हुन्थे। खुट्टामा फोको बिजाउने केटाकेटीको मुख सानो भएर साँगुरिन्थे। भन्ज्याङमै नपुगी अर्काले धेरै बेर ढाकर बिसाएर मधुरो स्वरमा तान छोड्थ्यो, गयो मादल खरी हाई झरेर साम्ची बजार आउँदिन फिरेर, साम्ची बजार हिँडेको म त घर सम्झी मोहीको बटुका। ऊ सुइय पारेर सुसल थियो अनि पसिना बासना आउने टोपीले मुख पुस्दै जुर्क उठेर त्यो दृश्यबाट छलिन्थ्यो। भन्ज्याङमा पुग्नेहरू देख्थे त्यो दक्षिणतिरको अनन्त लम्पसार फाँटमा मनमोहकता छैन, जुन पहिलो हुन्थ्यो उसले त्यता फिरेर हेर्ने मन छैन। सागुरी भन्ज्याङबाट दोर्खातिर लाग्ने बित्तिकै कत्तिका घर छेउ मानिस हिँडेको, पहेलपुर सुन्तला जोतिएको, दाईँ गरेको र गोरु जुधेर फुस्रा खेतमा धुलो कुहिरी मण्डल भएको झलक देखिन्थ्यो। उनीहरू त्यो देख्न साथ साम्ची बजार बिर्सन्थे। घरको सम्झना उर्लेर आउँथ्यो, अझ विरक्तिर एउटाले गीत गाउँथ्यो, घरबार बितेको हेर माया प्रीति लाएर के छ। यसपल्ट अरूसँग लागेर हङ्से ठुली र सुतारले तीन चारपल्ट सुन्तला खेपे, पाके पनि एकपल्ट गएको थियो। आफ्ना बोटका सुन्तला आफै खेपिसकेछन्। हिउँदका बसेरै बित्ने दिनमा 200 पाउन्ड जति सुन्तला बजार पुग्नु राम्रै भयो।
श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन उपन्यास मुगलानको पाँचौं श्रृंखलाको हो। प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको यो उपन्यासको वाचनसँगै आजलाई कार्यक्रमबाट हामीले विदा लिने बेला भइसकेको छ। विदा हुनु अघि कार्यक्रमका बारेमा आफ्नो प्रतिक्रिया पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiisruti@unn.com.np। हवस् त, अर्को साता प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको उपन्यास मुगलानको छैठौं श्रृंखलाको वाचन लिएर आउने नै छौं। त्यसअघि मंगलबारको श्रृंखलामा आनी छोइङ डोल्माको आत्मकथा फूलको आँखामाको वाचन हुनेछ। आजको लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ। शुभरात्री।